कार्यक्रम मस्यको कथा सुन्नलाई आफ्नो रेडियो खोली पर्खी बस्नुहुने मेरा प्रिय मित्र म पौलस तपाईँलाई हार्दिक ज्ञान अभिवादनका साथ साथै स्वागत भन्दछु कार्यक्रम मस्यको कथामा। कार्यक्रम मस्यको कथा तपाईँले धर्मशास्त्र पवित्र बाइबलका चारवटा सुसमाचारहरूमा आफै पनि अध्ययन गर्न सक्नुहुन्छ र ती चारवटा सुसमाचारहरूबाट एउटा सुन्दर मालाको रूपमा क्रमबद्ध कथा सुनाउनलाई एउटा नाटकीय प्रस्तुति गर्ने हामीले जमर्को गर्यौं र आशा छ यो जमर्को तपाईँलाई एउटा सहयोगी बनेको छ, उत्साहजनक बनेको छ र तपाईँले यसबाट धेरै आशिषहरू बटुल्नु भएको छ। यसु ख्रिस्टले भन्नुभयो, चोर त चोर्न मार्न र नाश पार्न आउँछन्, तर म त मानिसहरूलाई जीवन दिन आएँ र त्यो प्रशस्त मात्रामा दिन आएँ। हजुर, हामीलाई आशा छ तपाईँले ईसा मसीहको यो कथा सुनेर त्यो प्रशस्त मात्रामा जीवन जिउने नयाँ सिद्धान्त ग्रहण गर्दै हुनुहुन्छ। यदि त्यो सिद्धान्तलाई तपाईँले आफ्नो जीवनमा लागू गर्न थाल्नुभयो भने तपाईँले पक्कै ईसा मसीहको त्यो नयाँ कामलाई पनि आफ्नो जीवनमा अनुभव गर्दै हुनुहुन्छ होला। आफ्नो प्रतिक्रियाहरू भएमा कृपया हामीलाई लेखी पठाउनुहोला। हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यमा हामी तपाईँलाई बताउनेछौँ। आज ती महान ईसा मसीहलाई आफ्नै चेलाले दिएको धोकाको बारेमा कहाली लाग्दो एउटा घटना सुन्नेछौ। यसु ख्रिस्टको पृथ्वीमा बिताउनु भएको पहिलो जीवनको यो दोस्रो अन्तिम दिन थियो। आज हामी अब त्यसको बाँकी अंशहरू हेर्नेछौ। आउनुहोस् तपाईँ र म सँगै सुनौ कार्यक्रम मसीहको कथा 47 भाग। पवित्र आत्माको प्रतिज्ञाको बारेमा सुन्न पाउनु चेलाहरूको लागि उत्साहजनक कुरा थियो। साँझ झपक्क हुन लाग्दा येशूले उनीहरूसँग भविष्यको इनामको बारेमा बताउनु भयो। भाग 47।
तिमीहरू चाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। जसरी मेरो पिताले मलाई एउटा राज्य दिनुभयो, म पनि तिमीहरूलाई दिन्छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबलमा खाने र पिउने छौ र इजरायलका 12 कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ।
मलाई स्वर्गको राज्यको कुराले अलि अलमल नपार्यो। परमेश्वरको राज्य तिमीमा छ भनेर ईश्वरले सिकाउनु भएको हो भनी तपाईँले भन्नुभएको मलाई सम्झना छ। अब त फेरि यो पछि हुने कुरा जस्तो सुनिन्छ। ईश्वरले चेलाहरूलाई के भन्नुभएको हो मलाई त राम्ररी बुझिन।
तिमीले एकदम राम्रो कुरा विचार गर्यो। तिम्रो प्रश्नले प्रमुख विषयलाई छुन्छ। परमेश्वरको राज्यको बारेमा प्रथम पटक येशूले बोल्दा विद्वानहरू यसै कुरामा केन्द्रित भएका थिए। संसारमा त हामी 2 दिनको लागि मात्र छौँ। हामी हाम्रो राजा प्रभु येशू ख्रिस्टप्रति आज्ञाकारी हुन जे पनि गर्न सक्छौँ। येशू ख्रिस्टमा भएका विश्वासीहरूलाई परमेश्वरको राज्य वास्तविकता नै हो। हामीले येशू ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्छौँ।
हो, म त्यो बुझ्न सक्छु, तर भविष्यको कुरा के हो? येशूले इजरायलका मानिसहरूको विषयमा कुरा गर्नुहुँदा उहाँले के भन्नुभएको हो?
तिमीले जुन भाग बुझेका छौ नि त्यो अहिले हुँदै गरेको कुरा हो। यद्यपि परमेश्वरको राज्यको भविष्यको भाग पनि छ भन्ने कुरा सत्य हो। जब येशूले हामीसँग भविष्यको बारेमा भन्नुहुन्छ, उहाँले हामीले बुझ्ने तरिकाले बोल्नु आवश्यक थियो। येशू फर्केर आउनुहुँदा हामीले कस्तो अनुभव गर्नेछौँ भन्ने कुरा बुझ्न लगभग असम्भव छ, र उहाँसँग अनन्तको लागि रहने कुरा पनि त्यस्तै छ। प्रभुले के भन्नुभएको हो म बुझ्न सक्दिन, तर समय आएपछि म बुझ्नेछु। त्यस बेलासम्म म परमेश्वरमा भरोसा राख्नेछु।
एकातिर राजा त यही छ जस्तो देखिन्छ, फेरि अर्कोतिर छैन जस्तो। सायद राजाले व्याख्या गर्ने यो राम्रो तरिका हो। यही छ र अझै पुरा भएको छैन।
कमल, विद्वानहरूले जस्तै गरी तिमीले पनि यो सत्यलाई व्यक्त गर्यौ। अब म तिमीलाई येशूले चढाउनु भएको पुजारीको प्रार्थनाको बारेमा बताउँछु। योहन्नाको सुसमाचारले एउटा विशेष प्रार्थना उल्लेख गरेको छ, र यो प्रार्थना येशूले विश्वासघात भएर अधिकारीहरूको हातमा सुम्पिनुभन्दा अगाडि गर्नुभएको थियो। उहाँको प्रार्थनामा येशूले आफ्ना चेलाहरू र यतिका हजार वर्षपछि जिउने सबैको लागि विन्ती गर्नुभयो। सबै विश्वासीहरू उहाँसँग र पितासँग एउटै हुनेछन् भनी येशूले प्रार्थना गर्नुभयो।
म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिन, तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु कि तिनीहरू सबै एक हुन्। हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा एक हुन् र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हुन्, म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हुन्। र तपाईँले मलाई पठाउनु भएको हो र मलाई प्रेम गर्नुभए जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानोस्।
येशूले गर्नुभएको प्रार्थना र उहाँले चेलाहरूलाई दिनुभएको आज्ञा मिल्छन्। यो आज्ञाले सबैभन्दा महत्त्वपूर्ण कुरा प्रकट गर्छ।
एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरो चेला हो।
विश्वासीहरूले प्रेम सक्रिय रूपमा देखाउनु पर्छ। एकअर्का प्रतिको प्रेम र अरू प्रतिको प्रेम र हाम्रो शत्रु प्रतिको प्रेम पनि। अहिलेसम्म चेलाहरूले आउन लागेको दुःखको समयलाई अनुभूति गर्न थालिसकेका थिए। यो अनुभूति झनै प्रबल त्यस बेला भयो जब येशूले पत्रुसलाई चेतावनी दिन खोज्नुभयो र भन्नुभयो कि पत्रुस अब हुन लागेको कुराको लागि तयार छैनन्।
सिमोन सिमोन हेर, शैतानले तिमीलाई गहुँ जस्तै निफर्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रो भाइहरूलाई स्थिर गराऊ।
हे प्रभु, म तपाईँसँग झ्याल खानामा र मृत्युसम्मै जान तयार छु। तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन।
होइन पत्रुस, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले बाँच्न अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ।
पत्रुसलाई के भन्ने हो थाहा नै भएन। येशूका शब्दहरूले त्यस्तै हुनेछ भन्ने जनाएका थिए। त्यसपछि धेरै कुराकानी भएन, सबै चेलाहरू चुप भए। पत्रुसले पछि येशूलाई इन्कार गर्ने कुरा येशूको मुखबाट सुनेर यहुदा इस्करियोतीलाई झनै अप्ठ्यारो महसुस भइरहेको थियो। यहुदाले अरूको ध्यान आफूतिर नभएको मौकालाई पर्खिरह्यो र त्यसपछि ऊ कोठाबाट सुटुक्क अरू कसैले नदेख्ने गरी निस्के। यहुदा राति हिँड्यो, ऊ विश्वासघातको बाटो लाग्यो। अन्तिम भोज सकिन लागेको थियो, अब येशूले सबैभन्दा ठूलो संकष्टको सामना गर्नुपर्ने थियो। गेत्समनीको बगैँचामा एकदम नै दुखित अवस्था, तर यस्तो कष्ट र दुःख जुन आनन्द र विजयमा परिणत हुने थियो।
साँझको अन्त्यतिर येशू र चेलाहरूले भजन संग्रहबाट एउटा भजन गाउनु भयो। प्रभु र चेलाहरू त्यसपछि जैतुन डाँडातिर लाग्नुभयो, गेत्समनी बगैँचातिर। येशू र चेलाहरू जैतुन डाँडामा आइपुग्नु भएपछि उहाँहरू गेत्समनीको बगैँचामा जानुभयो। येशूले चेलाहरूलाई त्यहीँ बस्न लगाउनु भयो र पत्रुस, युहन्ना र याकुबलाई भने साथमा लैजानुभयो। येशूले यी 3 जना चेलाहरूलाई बगैँचाको शान्त ठाउँमा प्रार्थना गर्न लैजानुभयो। यी 3 जना चेलाहरूले येशूको हृदय व्याकुल भएको देख्न सक्थे। त्यसबेलासम्म उहाँको बोझ निकै बढिसकेको थियो।
मेरो प्राण गहिरो शोकले मरेतुल्य भएको छ, तिमीहरू यहीँ बस र मसँग जागर रह।
येशू बगैँचाको अझ पर जानुभयो, आफैलाई भुइँमा तेर्स्याउनु भयो र यदि सम्भव भएमा यो समय हटेको होस् भनेर प्रार्थना गर्नुभयो।
यो एकदमै अनौठो हुन सक्छ। येशू बगैँचामा निकै कष्टपूर्ण समयमा पर्नुभयो होला। यो त कल्पना गर्न सक्ने भन्दा पनि निकै गाह्रो थियो कि येशूलाई पिताबाट टाढा हुनु भनेको के हुन सक्थ्यो। परमेश्वर पिताबाट छुट्याइनु, किनकि उहाँले संसारको पाप बोक्न गइरहनु भएको थियो।
जस्तै हाँसो खुसीको घटी भए जस्तै सूर्यले ताप दिन छोडे जस्तो लाग्छ, जुनले किरण दिन छोडे जस्तो लाग्छ। तपाईं बिनाको यो जीवन शून्य शून्य छ, तपाईं बिनाको यो जीवन शून्य शून्य छ। सजीव जस्तै भाग्न खोज्दा अनुग्रह हातले मलाई समत छ भाग्न खोज्दा अनुग्रह हातले मलाई समत छ
सुकी जाने फूल झैं छ त्यो जिन्दगी तपाई बिनाको यो जीवन शून्य शून्य छ जर्ज सुमन पेगाको स्वर थियो र यसलाई हामीले लिएका थियौँ तपाईँ बिना एल्बमबाट श्रोता मित्र कस्तो लाग्दैछ कार्यक्रम के हाम्रो कार्यक्रम तपाईँको निम्ति सहयोगी बन्दैछ कि यस कार्यक्रमबाट तपाईँले केही नयाँ कुराहरू बटुल्दै हुनुहुन्छ जो फलदायी छन् सहयोगी छन् फाइदाजनक छन् र तपाईँको जीवनमा आशिषमय छन् हामी जान्न एकदमै उत्सुक छौँ अहिलेसम्म तपाईँले जनाउनु भएका सम्पूर्ण प्रतिक्रियाहरूप्रति हामी हार्दिक धन्यवाद दिँदै अहिले फेरि हामी अनुरोध गर्न चाहन्छौँ तपाईँका जिज्ञासा प्रतिक्रिया भावना तितामिठा जे अनुभवहरू छन् हाम्रो कथासँग कृपया हामीलाई लेखी पठाउनुहोला हामी तपाईँलाई धेरै आभार व्यक्त गर्न चाहन्छौँ श्रोतावृन्द हाम्रो कार्यक्रमको अन्त्यतिर आएका छौँ र यो ठेगाना टिपाउन पनि चाहन्छौँ हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रम मसीहको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com त्यो थियो meroistory@gmail.com हामीलाई एसएमएस गर्ने ठेगाना हो तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस् त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस् त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस् आदरणीय श्रोता अब हामी कार्यक्रमको साँच्चीकै अन्तिम समयमा आइपुग्यौँ त्यसैले जानुभन्दा अगाडि मेरा रेकर्डिङमा सहायता गर्नुहुने मित्र खिमनलाई धन्यवाद दिँदै र नाट्य प्रस्तुतिमा सहायता गर्नुहुने मित्रहरू जोएल भुजेल सुभाष प्रधान आगमन अधिकारी र जमेश तामाङलाई पनि धन्यवाद दिँदै भोलि तपाईँ आफ्नो रेडियो खोलेर बस्नुहुने बेलामा यसै समयमा कार्यक्रम मसीहको कथाको 48 भाग लिएर पुनः उपस्थित हुने वाचा गर्दैमा तपाईँको मित्र पौलस पनि रेडियोबाट बिदा माग्दछु र तपाईँको पलहरू शुभ रहन् मेरो एक कामना छ मलाई दिनुहोस् बिदा नमस्ते